आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी दोस्रो राजा 8 र 9 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। सबभन्दा पहिले 8 अध्यायबाट हामी देख्नेछौ, यहाँ हामी देख्नेछौ एलिसाली अनिकालको अगमबाड़ी गर्छन्। दोस्रो राजा 8:1-2 पदमा भनिएको छ, अब जुन स्त्रीको छोरालाई एलिसाले पुनर्जीवित पारेका थिए त्यस स्त्रीलाई तिनले भनेका थिए, तिम्रो परिवार समेत यहाँबाट गइहाल र केही समयको लागि जहाँ हुन्छ त्यही प्रवास गर, किनभने परमप्रभुले 7 वर्षसम्म अनिकालको उर्दी गर्नुभएको वा घोषणा गर्नुभएको छ। परमेश्वरको जनले भने झैं ती स्त्रीले गरिन्, तिनी आफ्नो परिवार समेत गइहालिन् र पलिस्तीहरूको देशमा 7 वर्ष बसिन्। मित्र, एलिसाले सुनमी स्त्रीलाई आफ्नो जग्गामा छोडेर अर्को कुनै स्थानमा जानलाई भने, किनभने त्यस मुलुकमा 7 वर्ष अनिकाल पर्न गइरहेको थियो। त्यस स्त्रीले एलिसाको कुरालाई विश्वास गरिन् र आज्ञा पालन गरिन्। त्यस स्त्रीले आफ्नो परिवारलाई लिएर अनिकाल अवधिभरि पलिस्तीहरूको देशमा बसिन्। मित्र, त्यो अनिकाल एकपल्ट उत्तरी राज्य इस्रायलमाथि परमेश्वरको दण्ड थियो, यो कुरा याद राखौं। आजकल हामी विश्वमा प्राकृतिक प्रकोपहरू, बाढ़ी, भूकम्प, पहिरो, आँधी तूफान इत्यादि सुन्ने गर्छौं। म विश्वास गर्छु कि यो परमेश्वरबाट एक चेतावनी हो। हाम्रा चालहरूको बदल्नु पर्छ, जीवित परमेश्वर कहाँ आउनुपर्छ। अगाडि हामी देख्छौ सुनमी स्त्रीको जमिन पुनः उसलाई दिइदछ। 3-6 पदमा भनिएको छ, 7 वर्षको आखिरमा तिनी पलिस्तीहरूको देशबाट फर्केर आइन् र आफ्नो घर र जग्गा जमिन फिर्ता पाउनलाई विन्ती गर्न राजा कहाँ गइन्। त्यस बेला राजा चाहिँ परमेश्वरका जनको चाकर गेहजीसँग यसो भनेर बात गर्दै थिए, एलिसाले गरेका सबै महान कार्यहरूको विषयमा मलाई भन्। जब गेहजीले एलिसाले मरेकाहरूलाई कसरी प्राण दिए भनी राजालाई वर्णन गरिरहेको थियो, त्यही स्त्री जसको छोरालाई एलिसाले मरेकाहरूबाट जीवित पारेका थिए आफ्नो घर र जग्गा जमिनको निम्ति राजालाई विन्ती गर्नलाई आइन्। गेहजीले भन्यो, हे मेरो प्रभु महाराजा, यिनै स्त्री हुन् र एलिसाले पुनर्जीवित पारेको तिनको छोरो यही हो। राजाले ती स्त्रीलाई त्यस विषयमा सोधे र तिनले पनि बताइदिए। तब राजाले तिनको मुद्दा एउटा अधिकारीको जिम्मामा लगाइदिए र तिनलाई भने, तिनका सबै जग्गा जमिन र तिनले देश छोडेर गएको समयदेखि अहिलेसम्मका जग्गा जमिनहरूबाट आएको आमदामी समेत तिनलाई फिर्ता गरिदिनु। जब अनिकाल खत्तम भयो, सुनमी स्त्री आफ्नो पहिलेको घरमा फर्की आइन्, तर तिनले यो देखिन् र स्पष्ट छ कि कोही व्यक्ति त्यहाँ बसिरहेको। उही समयमा परमेश्वरको पूर्व प्रबन्धमा योजनामा राजाले एलिसाको आश्चर्य कर्महरूको बारेमा सोधपूछ गरिरहेका थिए र गेहजीले उसलाई कसरी एलिसाले सुनमीको मरेको छोरालाई पुनः जी उठाउनुभयो, ब्युताउनुभयो, सो कुराको बताइरहेका थिए। त्यसबेला ठिक सुनमी पनि त्यहाँ पुगिन् र राजाले तिनलाई पनि सोधे र वास्तविक कुरा रहेको तिनले पत्ता लगाए। त्यसपछि हामी देख्छौ राजाले कुनै एक नपुसकलाई यस स्त्रीको घर जमिन र त्यही दिनसम्मको जग्गा जमिनबाट आएको कर तिनलाई दिनु वा तिनलाई उपलब्ध गराइदिनु भनी हुकुम गरे। यसपछि हामी अगाडि देख्छौ एलिसाले हजाएलको राजद्रोहको अगमबाड़ी गर्छन्। यहाँ अर्को एलिसाको जीवनमा घटना छ जुन अति नै उल्लेखनीय छ। तपाईँले यादै होला कि आरामको राजाले एलिसालाई पक्रने र मार्ने प्रयास गरेका थिए, तर अहिले राजा वृद्ध भइसकेका छन् र बिमार अवस्थामा छन्। दोस्रो राजा 8:7 भनिएको छ, एलिसा दमस्कसमा गए र त्यस बेला आरामका राजा बेनहदद बिरामी परेका थिए। जब राजालाई परमेश्वरका जन त्यहाँ आएका छन् भनी सुनाइयो, हजुर, हजाएल एलिसालाई भेट्न गए। हजाएल बेनहदतको सेनाहरूको सेनापति थिए। हजाएलको पहिलो राजा 19:15 उल्लेख भएको छ, जुनले भन्छ, परमप्रभुले एलिसालाई भन्नुभयो, दमिश्कको उजाड भूमिबाट भएर फर्किजा र शहरभित्र पस, हजाएललाई आरामको राजा अभिषेक गर। यसरी हामी देख्छौ कि हजाएललाई धेरै वर्ष पहिले आरामको राजा अभिषेक गरिएको थियो। तिनले खाली वृद्ध राजा बेनहदतको मृत्यु पर्खिरहेका थिए। त्यसकारण हजायल आफ्नो राजा बेनहदतको आज्ञामा एलिसासँग भेट गर्न गए, तर मलाई लाग्दैन कि तिनी ज्यादा उमङ्ग र उत्साह र जोशका थिए। उसले राजाबाट एलिसाको निम्ति थुप्रै सौगत लिएर गए। नौ र दश पदमा भनिएको छ, हजायल आफूसित दमस्कसमा सबै किसिमका असल असल थोकहरू उपहार स्वरूप 40 उँटमाथि बोकाएर गए। उनी भित्र गए र अगमवक्ताहरूको सामुने उभिए र भने, तपाईँका छोरा आरामका राजा बेनहदतले मलाई यो कुरा सोध्नलाई तपाईँ कहाँ पठाउनु भएको छ कि म यस रोगबाट निको हुन्छु। दशपद एलिसाले जवाब दिए, गएर उनलाई भन, तिमी निश्चय नै निको हुनेछौ, तर परमप्रभुले मलाई यो कुरा प्रकट गर्नुभएको छ कि वास्तवमा उनी मर्नेछन्। एलिसाले दिएको सन्देशको ध्यान दिनुहोस्। तिनी निको त हुन्छन्, तर वास्तवमा तिनी मर्नेछन्। यो कथन दुई जिब्रे कथन सुनिन्छ, होइन? म विचार गर्दछु, जब हजल राजा मर्नेछन् भन्ने कुरा सुन्छन्, तिनको मुहारमा एक प्रकारको खुशीको झलक चम्क्यो, किनभने तिनी राजा बन्न गइरहेका थिए। 11 पदमा र 12 पदमा भनिएको छ, तिनले एक टक लाएर एकहोरो हजाललाई हेरिरहे र उनलाई शर्म लाग्यो। तब परमेश्वरको जन रुन लागे। हजाईले सोधे, हे मेरा प्रभु, तप किन रुँदै हुनुहुन्छ? तिनले जवाब दिए, किनभने तिमीले इसरायलहरूमाथि गर्ने बुराई म जान्दछु। तिमीले तिनीहरूका किल्लाहरूमा आगो लगाउनेछौ र तिनीहरूका जवान मानिसहरूलाई तरवारले मार्नेछौ, तिनीहरूका ससाना बालकहरूलाई भुइँमा पछारेर मार्नेछौ र गर्भवती स्त्रीहरूको पेट चिर्नेछौ। मित्र, हजाल छक्कै परेर सोधे, हे मेरो प्रभु, तपाईँ किन रुँदै हुनुहुन्छ? अर्को शब्दमा, तपाईँ किन रुइरहनु भएको छ यस व्यक्तिको बारेमा जसले तपाईँको जीवन लिन कोशिश गरिरहेका थिए? एलिसा राजाको निम्ति रोइरहेका थिएनन्। एलिसाले आफ्ना इसरायली जातिहरूलाई प्रेम गर्थे, उसले आफ्ना परमेश्वरलाई प्रेम गर्थे, उसले परमेश्वरद्वारा दिइएको सेविकाईको प्रेम गर्थे। तिनी अगमवक्ता थिए। अगमवक्ताको हृदयमा यस कारण टुटेन किनभने बेनहदत इसरायली परमेश्वरको सन्तान इसरायलीहरूप्रति खराब थिए। तिनी मर्न गइरहेका थिए, तर अगमवक्ताको हृदय त्यस कुराले टुटाइदियो किनकि हजायलले इसरायलीहरूमाथि अति नै ठूलो दुष्कर्म गर्नेछन्। एलिसाले हजाएललाई अभिषेक गरेका थिए र हामी देख्छौं कि हजाएलले इसरायल प्रति कुनै बुरा काम खराब काम गर्दिन भनी स्वीकार गरे पनि एलिसाले उसको बारेमा जान्दछन्। 13 पदमा भनिएको छ, हजाएलले भने, म त जाब एउटा कुकुरले यस्तो ठूलो काम कसरी गर्न सकुँला र? एलिसाले जवाब दिए, तिमी आरामको राजा हुनेछौ भने परमप्रभुले मलाई देखाउनु भएको छ। 14 र 15 पद, यसपछि हजाएल एलिसाबाट विदा भए र आफ्ना मालिक कहाँ फर्केर आए। जब बेनहदतले एलिसाले तिनलाई के भने भनी सोधे, उनले उत्तर दिए, तपाईँ निश्चय नै निको हुनुहुनेछ भनी तिनले मलाई भने। तर भोलिपल्ट उनले एउटा बाक्लो कम्बल लिई पानीमा चोपेर राजाको मुख छोपिदिए र यसरी उनी मरे। त्यसपछि हजाल राजा भए। यही नै एलिसाले पहिले नै देखेथे। भावमा एलिसाले भने, निश्चय नै बेनहदत आफू निको हुनेछन् भन्ने कुरा सुनेर खुशी हुनेछन् र त्यही नै त उसलाई भन्नेछौ, उसलाई त कहिले पनि बाँच्न दिने छैनस्। मतलब बेनहदत रोगबाट निको भए तापनि तिमीले उसलाई मार्नेछौ, बाँच्न दिने छैनौ। 16 र 18 भनिएको छ, 16 18 पदमा, इसरायलका राजा आहाबका छोरा योरामको 5 वर्षमा जब यहोशापात यहुदाका राजा थिए, तब यहोशापातका छोरा यहोरामले यहुदाका राजा भएर राज्य शुरू गरे। तब तिनी राजा भए, तब यहोराम 32 वर्षका थिए र तिनले यरूसलेममा 8 वर्ष राज्य गरे। आहाबका घरानाले गरे झैं तिनी इसरायलका राजाका चालमा हिँडे, किनकि तिनले आहाबकी एउटी छोरीलाई विवाह गरे। परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही तिनले गरे। अहिले तपाईँ देख्न सक्नुहुन्छ कि किन परमेश्वर मिश्रित विवाहको अनुमति दिनुहुन्न। यद्यपि योराम परमेश्वरको भय मान्ने ईश्वरीय राजा यहोशापातको छोरा भए तापनि उसले दुष्ट राजा आहाब र इजेबेलको छोरीसँग विवाह गरे र तिनको दुष्ट प्रभाव मुनि योराम राजा पनि इसरायलका दुष्ट राजाहरूको चालमा हिँडे। अहिले हामी इसरायल महान राष्ट्रको रूपमा पतन हुने कुराको देख्न शुरू गर्दछौ। दुवै एदोम र तिम्ना तिनीहरूको विरूद्धमा विद्रोह गरे। योराम मरे र अहगसिया यहुदाको नयाँ राजा बने। आरामीहरूको विरूद्ध युद्ध गर्न इसरायलका राजा योरामसँग एकसाथ सम्बन्ध गाँसे। हामी देख्छौ योरामलाई युद्धमा चोट लाग्यो र आरामीहरूको हातबाट लागेको घाउहरूबाट निको हुन इजरायलमा गए। 29 पदमा भनिएको छ, यसैले आरामका राजा हजाइलसित लड़ाई गर्न जाँदा रामत गिलातमा पाएको चोटबाट निको हुनलाई राजा योराम इजरायलमा फर्की गए। तब यहुदाका राजा यहोरामका छोरा अझया योरामलाई हेर्न भनी इजरायलमा गए, किनभने तिनलाई चोट लागेको थियो। अमित्र, अर्को अध्यायमा हामी देख्छौ कि उसलाई के भयो जब आफ्नो घाउ वा चोटबाट निको हुन इजरायलमा गएका थिए। मित्र, नौ अध्यायमा हामी देख्छौ यहू इस्रायलका राजा अभिषेक गरिए। जब हामी यो नौ अध्यायको आरम्भ गर्छौ, हामीले आफ्नो मनमा यो कुरा राख्न आवश्यक छ कि यहुदाको राजा योरामलाई भेट गर्न इजरायलमा गए, किनभने योरामलाई युद्धमा घाइते बनाइएका थिए र इजरायलमा आफ्नो घाउबाट निको भइरहेका थिए। नौ अध्याय एकदेखि चार पदमा भनिएको छ, एलिसा अगमवक्ताले अगमवक्ताहरूको दलमा एकजनालाई बोलाएर तिनलाई भने, पटुकाले आफ्नो कम्मर कस र तिमीसित यो तेलको भुडोलको लिएर रामोत गिलातमा जाऊ। जब तिमी त्यहाँ पुग्छौ तब तिमीले निम्सीका नाति यहोसापातका छोरा यहोलाई खोज, तिनी कहाँ जाऊ, तिनलाई आफ्ना साथीहरूबाट अलग्गै बोलाएर भित्री कोठामा लैजाऊ। तब यो भुडुल्को तेल तिनको शिरमा खन्याएर यस्तो घोषणा गर, परमप्रभु यसो भन्नुहुन्छ, म तलाई इसरायलको राजा अभिषेक गर्दछु, तब ढोका खोलेर भाग, ढिलो नगर। यसैले ती जवान अगमवक्ता रामोत गिलादमा गए। जवान अगमवक्ताले त्यही काम गरे जुन एलिसाले गर्न आज्ञा दिएका थिए। उसले त्यस अगमवक्तालाई यहूको राज्यको रूपमा अभिषेक गर्नलाई पठाए र उसले यो गोप्य रूपमा गरे। यसरी हामी देख्छौ कि यहू अभिषिक्त राजा थिए। शास्त्रमा तिनी एक दुष्ट रक्तपात गर्ने दुर्जन व्यक्ति थिए, तर पनि धेरै क्षेत्रमा उसले परमेश्वरको इच्छा अनुसारको काम गरे। परमेश्वरले भन्नुभयो कि तिनले अहाबका सबै घरानालाई खत्म गर्नेछन्, उसको घरानाबाट इसरायलमा कोही पनि छोडिने छैन। नौ र दश पदमा भनिएको छ, म अहाबको घरानालाई नबातको छोरा यारोबाम र अहियाको छोरो बासाको घराना जस्तै तुल्याउनेछु। इसपेललाई चाहिँ इजरायलको एउटा ठाउँमा कुकुरहरूले भक्षण गर्नेछन्, कसैले त्यसलाई गाड्ने छैनन्। त्यसपछि ढोका खोलेर तिनी कुदेर गए। मित्र, इजेबेल तिनको दुष्टताबाट परमेश्वरको बिना दण्ड उम्कने छैनन्। एघारदेखि तेह्र पदमा भनिएको छ, जब यहू फेरि संघी अफिसरहरू कहाँ बाहिर आए, तब तिनीहरू मध्येका एकजनाले तिनलाई सोधे, के सबै ठिक छ, त्यो बौला मान्छे किन तिमी कहाँ आएछ। यहूले जवाब दिए, तिमीहरू ती मानिसलाई चिन्दछौ र त्यसले के भन्छ सो त तिमीहरूलाई थाहै छ। तिनीहरूले भने, त्यो कुरा सत्य होइन, हामीलाई ठिक कुरा बताऊ। यहूले भने, तिनले मलाई के भने त्यो त्यही हो, परमप्रभु येशू भन्नुहुन्छ, म तलाई इसरायलमाथि राजा अभिषेक गर्दैछु। तब तिनीहरूले झट्टै आफ्नो बाहिरी पोषक उतारेर सिडीको ढुङ्गामा तिनी हिँड्नलाई ओछ्याइ दिए। तब तिनीहरूले तुरै फुके र कराएर भने, यहू राजा हुनुहुन्छ। यो सबै मानिसले थाहा पाए कि यहू अभिषिक्त राजा थिए। यसले हरेकलाई गभराटमा हाल्यो र तिनीहरू हलचल गर्न आरम्भ गरे। तिनीहरूले तुरै फुकेर भने, यहू राजा हुन्। यता अर्कोतिर इजरायलमा योराम बिरामी अवस्थामा थिए र यहुदाको राजा अहज्या तिनलाई हेर्न भनी इजरायलमा गएथे। अहिले इजरायलमा के हुन गइरहेको छ हामी अगाडि देख्छौ। यहूले योरामलाई मार्दछन्। यता योरामलाई इजरायलमा थाहा छैन कि परमेश्वरले उसलाई आफ्नो सिंहासनबाट हटाइसक्नु भएको छ र यहूलाई इसरायलमाथि राजा नियुक्त गर्नुभयो। यहुदाको राजा योरामलाई भेट्न भनी इजरायलमा गएथे, किनकि योराम आफ्नो चोटबाट निको भइरहेका थिए र तिनीहरू दुवै त्यहाँ थिए। अगाडि हामी देख्छौ कि यहूको नेतृत्वमा घोडचढीको एक दल आइरहेको कुरा एक पहरादारले योराम राजालाई रिपोर्ट दिन्छन्। योरामले यस प्रश्नसहित एक पहरदारलाई पठाउँछन्, के तिमीहरू मित्रभावमा आएका हुन्। उसको प्रश्नको उत्तर दिनको सट्टामा यहूले चुपचाप आफ्नो पछि लाग्ने आज्ञा दिन्छन् र तिनी राजा कहाँ फर्की आउँदैनन्। अहिले दोस्रो पहरादारले योरामलाई फेरि रिपोर्ट दिन्छन्। बीस पदमा भनिएको छ, तब पहरदारले बताइदियो, त्यसले तिनीहरूलाई भेट्न त भेट्यो तर त्यो पनि फर्केर आएन। त्यो रथ हाँकेको त निम्सीका छोरा यहूले हाँके जस्तै छ, तिनले बौला जस्तै हाँक्छन्। त्यो पहरादारहरू जो यहूलाई भेट्न गए, तिनीहरू राजा कहाँ रिपोर्ट लिएर फर्किआएनन्, किनभने यहू राजालाई मार्न आइरहेका थिए र तिनीहरू उसको पछि लागे। यसकारण आखिरमा योराम र अहज्या दुवैजना आफै यहूलाई भेट्न गए। बाइस पदमा भनिएको छ, बाइस पदमा, जब योरामले यहूलाई देखे तब तिनले सोधे, यहू के तिमी मित्रभावले आएको हौ। यहूले जवाब दिए, तिम्री आमा इजेबेलका सबै मूर्ति पूजा र सबै मन्त्र तन्त्र रहँदा के को मित्रभाव। अमित्र, यहाँ हामी देख्छौ योरामले तुरन्तै थाहा पाए कि यहूले विद्रोहको अगुवाई गरिरहेका छन्। तेइस र चौबिस पदमा भनिएको छ, योरामले आफ्नो रथ फर्काएर अहज्यालाई यसो भन्दै भागे, अहज्या धोकेबाजी भएछ। तब यहूले आफ्नो धनु पूरा तानेर योरामको काँधका बीचैमा हाने, त्यसकारणले तिनको मुटु नै छेडियो र तिनी आफ्नो रथैमा लुटे। जब योराम भाग्ने कोशिश गरिरहेका थिए, यहूले आफ्नो तीर वा बाण छोडे र उसको मुटुमा लागेर मरे। अगाडि हामी देख्छौ यहूले अहज्यालाई पनि मार्छन्। खास मात्रामा यहू योरामलाई मार्न आएथे, अहज्या पनि
योराम र हेर्न भनी त्यहाँ इजरायलमा गएका थिए र अहज्याले खराब दुष्टहरूसँग संगत गरिरहेका थिए, अर्थात आहाबको घरानासँग, र अहज्या गलत समयमा गलत स्थानमा थिए। 27 पदमा भनिएको छ, जब यहुदाका राजा अहज्याले यो देखे तब तिनी बेत हगान जाने बाटो भएर भागे। यहुले तिनलाई खेदेर कराउँदै भने, तिनलाई पनि मार। तिनीहरूले तिनलाई यिबलाम नेर गुरको उकालो जाने बाटोमा तिनको रथमा नै घाइते बनाए, तर तिनी भागेर मगिदोमा गए र त्यहाँ नै मरे। यहुका मानिसहरूले अहज्याको पनि पिछा गरेर नराम्रो गरी घाइते बनाइदिए र अन्तिममा तिनी मरे। 28 पदमा भनिएको छ, तिनका सेवकहरूले तिनको लास रथमा यरूसलेममा लगेर दाउदको शहरमा तिनको पितृहरूसित तिनकै चिहानमा गाडे। अगाडि हामी देख्छौ यहुले इजेबेललाई पनि मार्छन्। 30 पदमा भनिएको छ, तब यहु इजरायलमा गए, जे भएको थियो सो इजेबेलले जब सुनिन् तब तिनले आफ्ना आँखामा गाजल लाइन् र कपाल बाटेर एउटा झ्यालबाट बाहिर हेरिन्। अमित्र, अहिले बडा महारानी इजेबेलको विनाशको देख्छौ, जुन वास्तवमा भयानक कुरा थियो। इजेबेल पनि भयानक रक्तप्यासी दुष्ट स्त्री थिइन्। तिनी पनि राजकीय परिवारका सदस्य थिइन्, अर्थात सिदोनको राजाको सुन्दर इताबेलका छोरी। सम्भवत आफ्नो दिनको तिनी एक सुन्दरी थिइन्। सम्भवत जब तिनी जवान थिइन्, तिनलाई अहिलेका मिस युनिभर्स, मिस वर्ल्डसँग तुलना गर्न सकिन्थ्यो। जब आहाब र इजेबेलको विवाह भएथ्यो, यो पूरा राष्ट्रभरि खुशी र उल्लासले भरिएको थियो। दुवै उत्तर राज्यका उक्त मानिसहरू त्यहाँ उपस्थित थिए। त्यहाँ राजकीय सदस्यहरू भेला भएथे। यो अति नै आदरपूर्ण र मान्यजनहरूको भेला थियो। साथै दुवै राज्यका आम जनसाधारणहरूले पनि यस खुशियाली उत्सवको खुबै मनाए। म यो पनि भन्छु कि नर्कका भूत आत्माहरू, भूत प्रेतहरू त्यस खुशियाली विवाह उत्सवमा भाग लिएका थिए। तिनीहरू खुशीको हा 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 गरेर हाँसेथे र शैतान खुशी थियो, तर स्वर्गीयमा स्वर्गीयदूतहरू रुन्थे। खुशियालीका विवाह उत्सवको मधुर हास्यवादको गीतको सट्टामा त्यो निराशको मौनको समय त्यहाँ रहेको थियो। मित्र, त्यही नै स्वर्गीय दृष्टिकोणबाट यो विवाह थियो। संसारले यी कुराहरू भिन्नै तरिकाले हेर्यो, जस्तो कि यसले सधैँ हेर्छ। किन संसार चाहिँ आशावादी र स्वर्गीय चाहिँ निराशवादी? मित्र, परमेश्वरले हृदयमा हेर्नुहुन्छ। मानिसहरूसँग कुनै कुराको सीमित दृश्यहरू मात्र हुन्छन्। इतिहासमा एक उल्लेखनीय इजेबेल स्त्री हुन्। तिनी योग्य प्रभावशाली थिइन् र तिनी प्रबल वा अधिपत्य गर्ने व्यक्तित्वकै स्त्री थिइन्। तिनको दुष्ट प्रभाव तीन राज्यहरूमा महसुस गरिएको थियो र तिनको जीवन अवधि भन्दा अझ पर फैलियो। तिनको कुख्यात जीवन उखान बन्यो। तिनले बीचको खोला इतिहासमा खन्याइन्। शास्त्रले तिनको बारेमा फेरि कहिले पनि उल्लेख गर्दैनन् जबसम्म तपाईँ बाइबलको अन्तिम पुस्तक प्रकाशको पुस्तकमा आउनुहुन्न। मित्र, इजेबेलले इसरायलमा बाल पूजाको परिचय गरिदिएकी थिइन्। तिनले 450 बालका अगमवक्ताहरू र अस्तरथका 400 अगमवक्ताहरू ल्याएका थिए। तिनी दुर्जन, दुष्ट, निर्दयी र रक्तप्यासी थिइन्। तिनले परमेश्वरका अगमवक्ताहरूलाई मारे र परमेश्वरका भक्तजनहरू भूमिगत हुनु परेको थियो। तिनले आफ्नो छोरीको विवाह दाउदको घरानाको एकजनासँग गराइदिए। आहाबको लामो समयको शासनकालमा कोही पनि तिनको विरूद्ध एक वचन उठाउन सक्दैनथे, सिवाय एलिया। तिनको अपराध थुप्रै थियो। तिनको प्रभावबाट रगतका धाराहरू बहेथे। कसैले पनि तिनको विरोध गरेनन्। केही समयको निम्ति यस्तो देखिन्थ्यो कि परमेश्वर छिपिनु भएको छ र केही गरिरहनु भएको छैन। हामी देख्छौं कि इजेबेलले नबोतलाई मार्दछन् ताकि उसको दागबारी अधिकारमा पार्न सकुन्। तिनको अपराध यति क्रूर निर्दय थियो कि यति धेरै बढ्दै गयो कि परमेश्वरको धीरज थाक्यो र उहाँले आफ्नो दण्डको घोषणा गर्न एलियालाई पठाउनुभयो। अनि त्यो दण्डको दिन आयो। पहिले आहाबलाई मारिए र उसको रगत कुकुरहरूले चाटे, जस्तो कि अगमवक्ताले हुन्छ भने अगमबाडी गरेका थिए। अहिले इजेबेलको पालो हो। तिनको मासु पनि केही नराखे कुकुरहरूले खान गइरहेका छन्। अमित्र, आहाब मरेको करिब 14 वर्ष बितिसकेको थियो र इजेबेलले निश्चय नै विश्वास गरेनन् कि परमेश्वरले दण्डको अगमबाडी तिनको सम्बन्धमा कहिले पूरा हुनेछ। तिनले परमेश्वरलाई चुनौती दिए। तिनी इजरायलमा बसिरहे यो सोच्दै कि सम्भवत आहाबको मृत्यु खालि संयोग थियो। तिनले सोचिन् कि बिना दण्ड, बिना हान्ति आफ्नो पापबाट उम्कन सक्नेछिन्। तर तपाईँलाई थाहा छ, त्यहाँ व्यवस्था छ, नियम छ। गलाती 6:7 पदमा, धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन, किनकि जसले जे रोप्छ त्यसैको कटनी पनि गर्छ। लुका 6:38 पदमा भनिएको छ, जुन नापले तिमीहरू नाप्दछौ त्यसरी तिमीहरूको निम्ति पनि नापिनेछ। मित्र, यो इतिहासमा एक दयनीय अध्याय हो जुन हेर्नमा मजाको छैन। इजेबेल बडा महारानी हुन्। तिनी इजरायलको महलमा विलासितापूर्ण बसिरहेकी छिन्। भयानक अगमवक्ता एलियाको डरलाग्दो अगमबाडी अझसम्म पूरा भएको छैन। 81 उत्तरबाट रथ आउँछ। यो यहूले पागलले जस्तै हाँकिरहेको थियो। उसले भर्खरै दक्षिणी राज्य यहुदाका उत्तरी राज्य इसरायलका दुवै राजालाई मारेथे। अब तिनी के गर्नेछन्? तिनले आफ्ना आँखामा गाजल लगाइन् र कपाल बाटेर झ्यालबाट हेर्छिन्। यो घमण्डी बड़ा महारानी अझै सोच्दछिन् कि तिनले कुनै पनि पुरूषलाई आफूतिर मन्त्रमुग्ध पारिकन आकर्षण गर्न सक्छिन्। तिनीसँग 23 वर्षका नाती थिए र तिनी वास्तवमा वृद्ध स्त्री थिइन्। तिनी कति पनि जवान थिएनन्। जस्तो सुकै दामी मेकअपले सुन्दर आकर्षक देखिन काम खाने उमेरमा तिनी थिएनन्। तिनी आँखामा गाजल र केश बाटेर झ्यालबाट हेर्दै भन्छिन्। 31 पदमा भनिएको छ, जब येहु मूल ढोकातिर पसे तब इजेबेलले सोधिन्, ए आफ्ना मालिकका हत्यारा जिम्री, के तिमी मित्रभावले आएका हौ? तिनको मतलब के हामी दुवै बसेर यसको विषयमा कुरा गर्न सक्छौ? यहाँ आऊ र कहिले कहीँ मलाई भेट। 32 र 33 पदमा भनिएको छ, तिनले भने, त्यसलाई तल फ्याँकिदेऊ। यसैले तिनीहरूले तिनलाई तल फ्याँकिदिए र तिनको केही रगत उछिटिएर भित्तामा र तिनलाई कुल्ची मिल्ची गर्ने घोडाहरूमा पर्यो। ओ मित्र, यो भयानक कुराले स्थान लिएथ्यो। 34 पद, त्यसपछि भित्र पसेर यहुले खानपान गरे। तिनले भने, यस श्रापित स्त्रीलाई राम्ररी लगेर गाडी देऊ, किनकि त्यो राजाकी छोरी थिए। 35 देखि 37 पद, तर जब तिनीहरूले तिनलाई गाड्नलाई तल गए तब तिनका खप्पर खुट्टाहरू र हातहरू बाहेक केही पनि भेटाएनन्। तिनीहरू फर्किआएर यहुलाई बताइदिए। तिनले भने, आफ्नो दास तिस्बी एलियाद्वारा भनेको परमप्रभुको वचन यही थियो, इजरायलको त्यस ठाउँमा इजेबेलको मासु कुकुरहरूले खानेछन्। इजेबेलको लास इजरायलको त्यही ठाउँमा मल चाहिँ पड़िरहनेछ, ताकि कसैले भन्न नसकोस् यो इजेबेल हो। जब यहुले आफ्ना सेवकहरूलाई इजेबेलको लासलाई पूर्ण भनी पठाए, कुकुरहरूले पहिले नै तिनको मासुलाई च्यातछुत पारिसकेका थिए। कुकुरहरूले ठूलो भोज मनाए, तर मित्र, स्वर्गीयमा कुनै हाँसो थिएन, त्यहाँ कुनै विलाप थिएन। बरु सम्भवत स्वर्गीयमा यो नै भनिएको थियो, जस्तो कि प्रकाशको पुस्तकले भविष्यमा भनिने त्यो कुरा हामीलाई भन्दछ, प्रकाश 19:2, किनकि उहाँको इन्साफ सच्चा र धार्मिक हुन्छ, किनभने उहाँले पृथ्वीलाई त्यसको व्यभिचारले भ्रष्ट पारे कि त्यो ठूलो वेश्याको इन्साफ गर्नुभएको छ, र उहाँले आफ्नो दासहरूको रगतको बदला त्यसमाथि लिनुभएको छ। इजेबेलको भयानक मृत्युले फेरि गलाती 6:7 सत्यतालाई वर्णन गर्दछ, धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन, जसले जे रोप्छ त्यसैको त्यसले कटनी गर्नेछ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679, 98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।